नमस्कार नमस्कार अनि नमस्कार। एक हप्ताको लामो पर्खाइपछि पुनः आएका छौँ कार्यक्रम भोइस अफ साङ्ग्रीला लिएर, र हामी सधैँको आइतबार चाहिँ 36 बजे भोइस अफ साङ्ग्रीला लिएर यहाँहरूमा आज आइसकेका छौँ। रेडियो हेडलाइट 101.5 मेगाहर्जको तुरङ्ग अन्तर्गत नेपलिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक लोकप्रिय ढुकढुकी कार्यक्रम भोइस अफ साङ्ग्रीलामा विविध रोचक जानकारी, मनोरञ्जन एवं मिठा मिठा गीत सङ्गीतका साथ सूचना, समाचार, साहित्य, खेलकुद, प्रविधि, स्वास्थ्य, शिक्षा र महिला प्रस्तुति कौशलीहरू लिएर आज हामी कार्यक्रमको 238 श्रृङ्खलामा छौँ।
यहाँहरूकै रेगुलर होस्ट, यानि कि नियमित प्रस्तुत हामी दोया नवीनजी र म खगेन्द्र यहाँहरू समक्ष सन्ध्याकालीन समयमा बसी बिहालो अरू भल्लाको सुहारी गर्न तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौँ। श्रोताहरू, अबको एक घण्टा अर्थात 7:30 बजेसम्म तपाईँको साथ रहनेछौँ भने, तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भने पूर्ण आशामा छौँ।
श्रोताहरू, हामीले यो कार्यक्रम चाहिँ प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौँ। यो कार्यक्रममा हामी विविध भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाजका कुराकानीहरू गर्दछौँ भने यहाँहरूले पठाउनुभएका सिर्जनाहरूलाई पनि हामीले वाचन गर्ने गर्छौँ। त्यस कारणले गर्दा यदि तपाईँहरूले पनि तपाईँसँग कुनै सिर्जना रहेका छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले रेडियो एडलाइटको हाम्रो जुन त्यसको लागि हामीले भोइस अफ साङ्ग्रीलाको फेसबुक पेजमा पठाउन सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/साङ्ग्रीलाको आवाजमा पोस्ट गर्न सक्नुहुन्छ, इनबक्स पनि पठाइदिन सक्नुहुन्छ।
यसै गरी श्रोताहरू, हामीलाई डिजिटल अनलाइनमा पनि सुन्न सक्नुहुन्छ र यसका लागि हामीलाई www.radio.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुन्छ। यदि तपाईँका कुनै प्रतिज्ञा भए, कुनै सूचना, कुनै समुदायमा तपाईँले केही कार्यक्रम गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नै आवाजमा रेडियो एडलेटको स्टुडियो टेलिफोन नम्बरमा यहाँहरूले सिधै सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको लागि यो नम्बर रहेको छ 8813-5000, यानि कि 8313-5000 सिधै सम्पर्क गर्नुहोस्।
श्रोताहरू, आज विक्रम सम्वत 2071 साल असार 8 गते रहेको छ भने आज कृष्ण पक्षको नवमी तिथि रहेको छ आइतबार। नेपाल सम्वत 1134 तदनुसार इस्वी सम्वत 2014 जुन महिनाको 22 तारिक रहेको छ। अहिले हेडलाइनमा साँझको 6:35 गएको छ भने नेपालमा अपराह्नको ठिक 2:45 पाउने 3 बजिसकेको छ।
श्रोताहरू, कार्यक्रमको पहिलो साङ्गीतिक कोशेली यहाँहरू माझ राख्न चाहन्छौ। जुन साङ्गीतिक कोशेली रहेको छ, पहिलो राष्ट्रिय गान नेपाली नेपालको माया छ कि छैन, स्वर्गीय गायक गोपाल जेनको आवाजमा रहेको यो गीत यहाँहरूका लागि अहिलेलाई।
This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live.
श्रोताहरू, प्राविधिक गडबडीले गर्दा चाहिँ त्यो गीत बज्न सकेन, हामी चाहिँ तपाईँलाई अर्को गीत बजाउँदैछौँ। असार महिना लागेको छ, यहाँहरू सबैलाई थाहा छ, मैले अघि नै भनिसकेँ आज असार 8 गते र हामी त्यसै सन्दर्भमा रहेर असार गीत प्रस्तुत गर्दैछौँ। असारे महिनामा पानी परे रुझाउने यो गीत यहाँहरूले मनोरञ्जन लिनुहुनेछ भनेमा हामी पूर्ण विश्वस्त छौँ। यो असारको महिना अनि परदेशी भूमि अवश्य पनि यो गीतले तपाईँलाई मनोरञ्जन दिएको हुनुपर्छ र नेपालको असारे महिनामा पानी परी रुझाउने यति बेला मै चाहिँ के गर्दै होलिन् पिँढीमा बसेर मेरो बाटो हेर्दै होलिन् है अवश्य पनि यहाँहरूलाई कसैलाई यो गीतले छोएको पनि हुनसक्छ मनोरञ्जन लिनु पनि भएको छ होला आज असारको महिना पनि छ नेपालमा वर्षा अब सुरुवात हुँदैछ र अब भने हामी कार्यक्रम छौँ भोइस अफ साङ्ग्रिलामा हामी विविध रोचक जानकारीका साथ र विभिन्न प्रस्तुतिहरू लिएर आउने गर्छौँ हरेक आइतबार 36 देखि 37 बजीसम्म साउथ अस्ट्रेलियाबाट सुरुवात भएको पहिलो नेपाली रेडियो कार्यक्रम र यदि तपाईँसँग पनि कुनै जानकारी सूचना छ भने तपाईँले पठाउन सक्नुहुन्छ त्यसको लागि www.facebook.com/साङ्ग्रिलाका आवाजमा गएर पोस्ट गर्न सक्नुहुन्छ र हाम्रो टेलिफोन नम्बर 8313530 पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ यसरी समुदायमा भएका हरेक घटनाहरूलाई पठाउन सक्नुहुन्छ र हामीले यसलाई प्रसारण गर्नेछौँ त्यति मात्र होइन यदि तपाईँसँग लेख रचनाहरू छन् भने पनि पठाउन सक्नुहुन्छ हामीले त्यसलाई वाचन गर्नेछौँ र आज पनि हामी एउटा पृथक कार्यक्रममा छौँ आज हामी कुराकानी गर्नेछौँ नेपाली समुदायमा के कस्तो हुँदैछ र नेपाली समुदायको प्रगति कहाँ पुगेको छ भनेर र यसको सन्दर्भ जोड्नेछौँ हामी विश्वभरि छरिएर रहेका नेपालीहरूको संगठन रहेको छ एनआरएन र विभिन्न ठाउँमा परोपकारी कार्यक्रमहरू पनि गरिरहेको हुन्छ भने नेपालको चौतर्फी विकासको लागि के गरौँ भनेर कार्यक्रम गरिसकेको हुन्छ नेपाललाई विश्वसम्म परिचित गराउनको लागि एनआरएन लागि परिरहेको छ र साउथ अस्ट्रेलियामा चाहिँ एनआरएनले के गर्दैछ एनआरएनको विगत कस्तो रहेको छ भनेर आज हामी यसै सन्दर्भमा कुराकानी गर्नेछौँ र हामीसँग आजको कार्यक्रममा हुनुहुन्छ एनआरएन साउथ अस्ट्रेलियाका संयोजक रमेश जोशी अब हामी उहाँसँग कुराकानी गर्नेछौँ उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा रमेश जी कार्यक्रममा स्वागत छ
धन्यवाद
कस्तो छ के गर्दै हुनुहुन्छ आज भोलि कसरी आफ्नो दिनचर्या चाहिँ बिताउँदै हुनुहुन्छ
परदेशको दिनचर्या अब काममै बित्छ धेरै जसो त
अवश्य भने परदेशमा भएपछि अब काम अनि आएर चाहिँ सुत्ने अनि आएर चाहिँ यताउति कार्यक्रमहरूमा सहभागी हुने त्यतिमै सीमित छ अवश्य पनि र रमेश जी अब एनआरएन साउथ अस्ट्रेलियाको बारेमा कुरा गर्नुपर्दा थोरै विगततिर जान चाहेँ एनआरएन साउथ अस्ट्रेलिया यहाँसम्म आइपुग्दा विगतलाई सम्झिँदा कसरी सम्झिनुहुन्छ
अब साउथ अस्ट्रेलियामा एनआरएन अब हामी म 2008 यहाँ आउँदा पनि एनआरएनको प्रतिनिधि यहाँबाट अब पहिला त्यो सेन्ट्रलाइज सिस्टम थियो
हजुर
र एनआरएनको प्रतिनिधि चाहिँ साउथ अस्ट्रेलियाबाट पनि हुने सिस्टम थियो गएको वर्षदेखि चाहिँ अब यसलाई चाहिँ विकेन्द्रीकरणको नीति लिएर यहाँ पनि एउटा चाहिँ कमिटी नै गठन गरेर कोअर्डिनेसन कमिटी गठन गरेर अब एनआरएनलाई राम्रोसँग अस्ट्रेलिया वाइड नै गर्नुपर्छ भनेर केन्द्रले नीति लिएपछि यहाँ पनि त्यसै हिसाबले चाहिँ कमिटी गठन भएको छ विगतमा अब उसका कामहरू नयाँ नयाँ हाम्रो पनि यो यहाँ यसरी विस्तृत भएको हामीलाई पनि अनुभवको कमी अब त्यही त हो साधन स्रोतको कमी सबै मान्छे व्यस्त होइन ठुलो सहर जस्तो यो नभएको हुँदा अब आफू अब हामीहरूले यहाँ भएका मान्छेहरूले सक्दो जति सकिन्छ समय दिएर केही कामहरू विगतमा पनि गऱ्यौँ र गर्दै पनि छौँ र भोलिका दिनमा पनि गर्नेछौँ
अवश्य पनि एकदमै नेपालीहरूको कम जनसङ्ख्या भएको ठाउँ साउथ अस्ट्रेलिया करिब करिब 1000 नेपालीहरूको सहभागिता रहेको ठाउँमा यसरी एनआरएनले अगाडि गर्न आफैमा राम्रो सुरुवात पनि हो र आगामी दिनमा अझै अगाडि पनि बढ्ला र रमेश जोशी जी तपाईँको कार्यकाल सुरु भएपछि एनआरएन साउथ अस्ट्रेलियाले चाहिँ कस्ता कस्ता कार्यक्रमहरू आयोजना गरेको छ
अब हाम्रो कार्यकाल सुरु हुने बित्तिकै लगत्तै एउटा नेपालमा ठुलो क्षति भयो बाढी सुदूरपश्चिममा त्यहाँ चाहिँ बाढी पीडितलाई सहयोग गर्न भनेर एउटा मैत्रीपूर्ण फुटबल म्याचको आयोजना गरियो त्यसबाट त्यहाँ केही राहत पठाइयो र त्यसपछि चाहिँ हामीले यो नेपाली हेल्प डेस्क भन्ने स्थापना गऱ्यौँ र त्यसमा चाहिँ तपाईँको एडलेट नेपाल एडलेट .com र नेपाली महावाणिज्य दूतावासको सहकार्यमा यो स्थापना भएको छ र त्यसपछि नेपालबाट नयाँ आउनुभएका नवआगन्तुक साथीहरू दाजुहरू दिदी बहिनीहरू सबैलाई चाहिँ यहाँको बारेमा जानकारी गराउनको निमित्त एउटा चाहिँ केही विज्ञहरू लाई चाहिँ के पनि राखेर उहाँहरूले चाहिँ यहाँको बारेमा कसरी बस्ने कसरी के गर्ने यहाँको लाइफस्टाइल के हो सेक्युरिटी सिस्टम के छ यहाँको चाहिँ सोसियल के हो कसरी हामी आफूलाई यहाँ एडजस्ट गर्न सकिन्छ भनेर एउटा कार्यशाला नै हामीले सञ्चालन गऱ्यौँ र त्यसपछि आज मात्र हामीले एउटा चाहिँ खुत्रुकै कार्यक्रम सञ्चालन गरेका छौँ र यहाँ एडिलेडमा भएका केही बालबालिकाहरूलाई खुत्रुके वितरणको कार्यक्रम नेपाली त्यो नेपाली पाठशालामा आज कार्यक्रम आयोजना गरेर पाठशालाको सहयोगमा त्यो त्यहाँ हामीले वितरण गरेका छौँ।
अझै विस्तृत बताइदिनु न यो खुत्रुकी वितरण कार्यक्रम भन्नुभयो, यो खुत्रुकी वितरण कार्यक्रम चाहिँ कसरी सुरुवात गर्नुभयो, कस्तो छ यसको, को को सहभागी हुनुहुन्छ अनि कसरी गर्दै हुन्छ, त्यो बालबालिकाहरूसम्म चाहिँ कसरी पुग्नुभयो, यसको बारेमा अझै विस्तृत।
अब यो अब यहाँ जति पनि बालबालिका छौँ सबैले चाहिँ बालबालिकाहरूले राम्रो शिक्षा पाएका छन्, राम्रो स्वास्थ्य उपचार पाएका छन् र नेपालमा यहाँ भएकै नानीहरूका उमेरका बालबालिकाहरू बिचल्लीमा छन्, सडकमा छन्, उनीहरूले न कपडा लुगा पाएका छन्, न चाहिँ राम्रो खाना पाएका छन्, न शिक्षा पाएका छन्, तिनीहरूलाई पनि केही गर्न सकिन्छ कि भन्ने सोचका साथ जमर्को केही गरौँ र यहाँ भएका नानीहरूलाई पनि एउटा चाहिँ आफू सरहकै नेपालमा भएको नानीले पढ्न पाएको छैन, खान पाएको छैन, यस्तो अप्ठ्यारो छ र उसलाई पढाउनलाई तिमीबाट केही सहयोग गर भनेर उसबाटै सहयोग लिने र यहाँ भएको नानीले पनि एउटा परोपकार गर्ने उसमा चाहिँ उसको एउटा चाहिँ भनौँ न संस्कारको विकास हुन्छ, सानो नानीदेखि संस्कारको विकास हुन्छ प्लस त्यही बाहनाले के हुन्छ भने नेपालसँग उनीहरूको टच पनि हुन्छ, एउटा सधैँलाई चाहिँ के भने सम्पर्क स्थल पनि बनिरहन्छ, सम्पर्क पनि भइरहन्छ र नेपालमा भएका ती अनाथ बालबालिकालाई पनि पढाउन सकिन्छ, दोहोरो यतापट्टि भएका बालबालिकालाई पनि एउटा परोपकारतिर र सहयोगको भावनामा उनीहरूकोमा संस्कारको विकास गर्ने, अर्कोतिर चाहिँ जो निमुखा छन् के भने अब त्यो शिक्षाबाट वञ्चित बालबालिकाहरू छन् उनीहरूलाई पनि शिक्षाको ज्योतिसम्म पुर्याउने जमर्कोका साथ यो कार्यक्रम हामीले सञ्चालन गर्यौँ।
यो परोपकारी अभियान चाहिँ कसरी गर्दै हुन्छ, एनआरएनले आफ्नो एकल प्रयासमा गर्दैछ या के कसैसँग सहकार्यमा गर्दैछ, कसरी गर्दैछ?
अब सुरुवात एनआरएनबाट गरेको हो, अब एकल प्रयासले त कुनै पनि त्यस्तो सफल हुन सकिँदैन, यहाँ भएका जति पनि चाहिँ अब अभिभावकहरू नानीहरू र सङ्घ संस्थाहरू जति पनि अब यो बिजनेस हाउसहरू जति पनि छन् सबैको सहकार्य यसमा आवश्यकता छ, मलाई लाग्छ सबैको सहयोग पाइन्छ। आज अब मैले भन्नैपर्छ पाठशालालाई पाठशाला परिवारलाई पुनः म एकचोटि धन्यवाद दिन चाहन्छु, उहाँहरूले आफ्नो सबै त्यसरी चाहिँ समय दिनुभयो, सबै चिज गर्नुभयो यस्तो यो राम्रो कामको लागि र त्यसै किसिमले सबैको बाट हामीले सहकार्यको आशा गरेका छौँ।
मैले जानकारी पाए अनुसार चाहिँ एनआरएनले गोसाईकुण्ड फाउन्डेसनसँग मिलेर यहाँबाट नेपालमा चाहिँ गोसिका फाउन्डेसनसँग सहकार्य गर्नेछ नेपालमा चाहिँ भनेर मैले जानकारी पाएको थिएँ। कसरी गर्दै हुन्छ, यहाँबाट नेपाल पठाइसकेपछि नेपालमा चाहिँ कसरी त्यो सहयोग वितरण गर्नुहुन्छ, यहाँ चाहिँ सहयोग सङ्कलन भइसकेपछि खुत्रुकी त वितरण गरियो त्यसलाई कसरी सङ्कलन गर्दै हुनुहुन्छ, पछिबाट कति महिनामा कति पिरियडमा चाहिँ कलेक्सन गर्नुहुन्छ, के छ यसको चाहिँ तपाईँहरूको विधि?
हामीले तिन महिनामा त्यो चाहिँ कलेक्सन गर्ने खुत्रुके कलेक्सन गर्ने व्यवस्था गरेका छौँ र नेपालमा गोसिका फाउन्डेसनसँग हाम्रो सहकार्य भएर उहाँहरूले विगतमा पनि यस्ता कामहरू गर्नुभएको छ, उहाँहरूसँग नै चाहिँ यसको सहकार्य भएर उहाँहरूले चाहिँ त्यहाँ त्यस्ता किसिमका बालबालिकाहरूलाई उहाँहरूले छान्नुहुन्छ र उनीहरूलाई चाहिँ त्यो सहयोग उहाँहरूको थ्रु उहाँहरूसम्म पुग्छ र त्यो कसलाई दियो अनि कहिले कहिले दियो कुन टाइममा दियो र कति पैसा उठ्यो भने हामी चाहिँ यो समय समयमा अपडेट गर्छौँ।
हजुर
हजुर रमेश जोशीजी, तपाईँले जुन अब एनआरएनमा जुन पहिलादेखि नै अब केही वर्षदेखि तपाईँले एनआरएनको सम्बन्धमा धेरै भूमिकाहरू निर्वाह गर्दै आउनु भएको छ र नेपालमा पनि यसरी सहयोग गर्दै आउनु भएको पनि हामीलाई जानकारी भएको छ, तर यो खुत्रुकी जुन कार्यक्रम भन्नुभयो यो कहिलेदेखि चाहिँ सुरुवात भएको गर्न थाल्नु भएको थियो यो खुत्रुकी कार्यक्रम?
अब फर्मली आजदेखि नै सुरु भएको हो, यो आजदेखि नै हामीले खुत्रुके बाँड्यौँ
हजुर,
आजदेखि नै सुरु भएको
औपचारिक
रूपमा सुरु भयो हाम्रो। अब यहाँको कमिटीले निर्णय त अलि पहिला गरेको हो अनि त्यसपछि वितरण चाहिँ आज नानीहरूको हातमा चाहिँ आजै दिएर आजदेखि सुरुवात गरेको।
खुत्रुकी बचत कार्यक्रम चाहिँ यदि बच्चा वा कसैले सुन्दै हुनुहुन्छ, कुनै बालबालिकाले सुन्दै हुनुहुन्छ या कुनै पनि अभिभावकले सुन्दै हुनुहुन्छ, तर उहाँ चाहिँ यो खुत्रुकी बच्चासँग अहिलेसम्म आउन टचमा आउन सक्नु भएको छैन वा कार्यक्रममा आउनु भएको थिएन, उहाँहरूले यो खुत्रुकी कार्यक्रममा सहभागी हुन चाहिँ के गर्नुपर्छ, अथवा हाम्रो नेपाली भाषी भुटानी समुदायबाट पनि कोही हुन सक्नुहुन्छ, उहाँलाई पनि तपाईँहरूले टच गर्न सक्नु भएको छ या छैन, के छ तपाईँको यसरी कार्यक्रम आयोजना चाहिँ?
अब आज पहिलो चरणमा हामीले त्यहाँ भएका नानीहरूलाई नै वितरण गरेको र त्यहाँ केही नानीहरू नआएका अभिभावकहरू उपस्थित भएका थिए, अभिभावकहरूलाई पनि दियौँ, अभिभावकहरूले पनि लए र त्यसपछि अब सबै अभिभावक त आज अब कामको सिलसिलामा दुनियाँ हिसाबले चाहिँ त्यहाँ आउन सकेका हुँदैनन् र जो जो चाहिँ इच्छुक हुनुहुन्छ अभिभावकहरू, घरमा नानी छ र नानीले लिन पाएन, नानीलाई यस किसिमको संस्कार दिनुपर्छ भनेर जति पनि इच्छुक हुनुहुन्छ उहाँहरूलाई हामी खुत्रुके बाँध्नको लागि तयार छौँ। त्यसको लागि एनआरएन साउथ अस्ट्रेलियामा सम्पर्क गर्ने अथवा मलाई फोन गर्दा हुन्छ, सचिव विष्णु बगालेजीलाई फोन गर्दा हुन्छ, जसँग चाहिँ सम्पर्क गर्दा पनि हामी खुत्रुकेको व्यवस्था गर्छौँ।
अवश्य पनि यदि तपाईँ आफूले चाहिँ खुत्रुकी बचत आयोज बचत गरेर नेपालमा सहयोग गर्न चाहनुहुन्छ, परोपकारी भावना छ तपाईँसँग, तपाईँले सानो रकम गाडीमा हिँड्दा बस्ने त्यो रकम हुनसक्छ, अथवा बालबालिकाले त्यो धेरै गाडीमा ह्यान्डल गर्दा उनीहरूले 50 सेन्ट अब $1 अनि यसरी पैसा चाहिँ जुन कलेक्सन भइरहेको हुन्छ त्यो कलेक्सन चाहिँ खुत्रुकीमा जम्मा गर्नुभयो भने त्यसले सानो धेरै हुनसक्छ। अवश्य पनि नेपालमा धेरै किसिमका धेरै ठाउँमा गर्न छ, तर पनि हामीले सबै ठाउँमा गर्न नसकौँला, तर पनि एक गिलास दुधमा एक थोपा पानीले अवश्य पनि परिवर्तन गर्छ, तपाईँले गर्न सक्नुहुन्छ। र यदि तपाईँले गर्न चाहनुहुन्छ भने एनआरएन साउथ अस्ट्रेलियामा सम्पर्क गर्न सक्नुहुन्छ, त्यति मात्र होइन यदि तपाईँले भोइस अफ साङ्गलीलामा पनि सम्पर्क गर्नुभयो भने हामी माध्यममा दिन सक्छौँ र हामीले त्यहाँसम्म सम्पर्क गरिदिन सक्छौँ। र तपाईँले बचाएको त्यो कलेक्सन गरेको सानो रकमले नेपालमा चाहिँ एउटा बालकले पढ्न सक्छ र यसरी विभिन्न परोपकारी कार्यक्रमहरू एनआरएनले गर्दैछ र अरू अन्य नेपालीहरूले पनि गर्नुभएको छ, भुटानी साथीहरूले पनि गर्नुभएको छ, अहिले नेपालमै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ, यो एकदमै राम्रो काम हो। र एनआरएनको बारेमा अझै विविध कुराहरू गर्नेछौँ, एनआरएनले कस्ता कार्यक्रमहरू गर्दैछ र आगामी कार्यक्रमहरू के छन् भनेर यस विषयमा कुराकानी गर्नेछौँ। र अहिलेलाई भने लिन चाहन्छौँ हामी साङ्गीतिक विश्राम, साङ्गीतिक विश्रामपछि पुनः कुराकानी गर्नेछौँ, एनआरएन प्रसङ्गलाई जोड्नेछौँ।
तिमीलाई नै साँचेको हो नि मैले, तिमीलाई नै साचेको हो नि उठाई हेरी मलाई आफैलाई भुली देऊ
मेरो जीवनमा खुशी बनेर आऊ न भुली देऊ
आँखा उठाई हेरी मलाई आफैलाई भुली देऊ
श्रोताहरू कार्यक्रम भैस साङ्गीलामा पुनः स्वागत छ। यो साङ्गीतिक विश्रामपछि यहाँलाई हामी विविध रोचक रमाइला कार्यक्रम प्रस्तुत गर्दै आउने क्रममा अहिले साङ्गीतिक विश्राम यहाँहरूमा राख्यौँ। यहाँहरूले पनि पक्कै यो गीत मन पराएर नाच्नुभयो र अरूलाई पनि नचाउनु भयो भन्ने मैले आशाका साथ कार्यक्रममा पुनः स्वागत गर्दछौँ। कार्यक्रममा भैस साङ्गीला रेडियो एडलेट 101.5 मेगाहर को तरङ्ग अन्तर्गत भैसव साङ्गीला हो। हरेक आइतबार साँझ ठिक 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र आज हामी कुरा गरिरहेका छौँ एनआरएन साउथ अस्ट्रेलियाका एनआरएन कोषाध्यक्ष संयोजक माफ गर्नु संयोजक रमेश जोशीसँग कुराकानी गर्दैछौँ र कार्यक्रममा रमेश जोशी पुनः कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद
रमेश। अब कुराकानी गरौँ एनआरएन साउथ अस्ट्रेलियाकै कुरा गरौँ र साउथ अस्ट्रेलियामा एनआरएन भन्नाले नन रेसिडेन्टल नेप्लिज होइन साउथ अस्ट्रेलियामा एनआरएन नेपालीहरूको चाहिँ अवस्था कस्तो छ साउथ अस्ट्रेलियामा हेऱ्यो भने प्रवासी जुन नेपाली बसोबास गर्ने हुनुहुन्छ साउथ अस्ट्रेलियामा कति जति जनसङ्ख्या होला यहाँको चाहिँ अनुमानित जनसङ्ख्या अनि नेपालीहरूको अवस्था कस्तो छ अनि कुन कुन क्षेत्रमा आबद्ध हुनुहुन्छ एनआरएनलाई अलिअलि यहाँहरू संस्थालाई अलिअलि जानकारी भएका यी जानकारीहरू बाँड्न सक्नुहुन्छ।
अब मोटामोटी 1000 आसपासमा 1000 जनसङ्ख्या चाहिँ प्रवासी नेपालीहरूको पुगेको छ
साउथ अस्ट्रेलियामा।
साउथ अस्ट्रेलियामा अब यो कुनै त्यस्तो एकदमै एक्युरेट तथ्याङ्क त होइन तर मोटामोटी किनभने अब केही अन्त स्टेटबाट यता माइग्रेट भइरहेछन् यताबाट अन्त पनि गइरहेछन् कामको क्रममा आउने जाने भइरहेछ त्यही 800 देखि 1000 हाराहारीमा हुनुपर्छ।
अनि कस्तो देख्नुहुन्छ नेपालीको अवस्था चाहिँ साउथ अस्ट्रेलियामा?
साउथ अस्ट्रेलियामा नेपालीको अवस्था राम्रो नै छ। अब सबै राम्रो हिसाबले राम्रो इस्टेब्लिस हिसाबले नै बसेको सबैको स्थिति राम्रो देखेको छु। अब धेरै जसो मान्छेहरू नर्सिङ पेसामा एकदमै अगाडि बढेका छन् र नेपाली कम्युनिटीले नर्सिङमा धेरै नै राम्रो गरेको देखिरहेछ।
होइन तपाईँसँग अघि जुन अफियरसँग कुरा गर्दाखेरि पनि तपाईँ यहाँ आएको लगभग पुरापुरी 6 भइसकेको कुरा गर्नुभयो होइन तर त्यो पहिलाको तुलनामा अहिलेको तुलनामा कति फरक पाउनु भएको छ यहाँको नेपालीहरूको बसाइमा?
धेरै नै फरक छ। अब म 2008 आउँदा अब धेरै कम सिनियर दाजुहरू हुनुहुन्थ्यो यहाँ त्यसपछि त्यही 2008 नेपालीहरूको फ्लो बढेको हो र त्यति बेला हामीसँगै आएका साथीहरू अब हामीभन्दा पछि आएका साथीहरू पनि राम्रोसँग अब भनौँ राम्रो अब श्रीमान श्रीमतीले नै काम गरेर अनि पर्मानेन्ट रेजिडेन्स लिइसकेको अनि उहाँहरूले घर किन्नुभएको अब राम्रोसँग गाडी बालबच्चा आदि इत्यादि राम्रो राम्रो हिसाबले चाहिँ उहाँहरू इस्टेब्लिस भएर बस्नुभएको देखिन्छ।
हजुर हजुर।
एनआरएन नेपालहरूलाई.com र महावाणी जे दूतावासको सहकार्यमा तपाईँले नेपाली हेल्प डेस्क पनि चलाइरहनु भएको छ. अहिले कस्ता समस्याहरू देखिन्छन् नेपाली कम्युनिटीभित्र, कस्ता समस्याहरूको कुरा चाहिँ आइरहेको हुन्छ, अथवा यहाँ बस्ने विद्यार्थीहरूका केही समस्या, कस्तो समस्या झेलिरहेको छ समस्यातिर जाँदा चाहिँ?
समस्यातिर जाँदा अब भर्खरै केही हप्ता पहिला एउटा समस्या के आएको थियो भने, भर्खरै नेपालबाट आएको विद्यार्थी उहाँसँग काम पनि नभएको, नेपालबाट ल्याएको पैसा पनि सकिसकेको, त्यही भएर अब यो चलाउनलाई भाँडाकुँडादेखि लिएर बेडको व्यवस्था अनि कसरी चाहिँ उहाँ जागिर खोजिदिने के गर्ने आदि इत्यादि किसिमको अब नयाँ जो अहिले फेरि नयाँ आगन्तुक साथीहरू भाइहरू बहिनीहरू आउँदै हुनुहुन्छ र उहाँहरूलाई अब इनिसियल पिरियडमा जब खोज्नको निमित्त चाहिँ अलि समस्या देखिएको छ. जबको हकमा यो साउथ अस्ट्रेलिया अलि पछाडि नै छ, यहाँ धेरै जब अपर्च्युनिटीहरू कम छ किनभने धेरै चाहिँ के भन्यो यो एकदमै रन हुने स्टेट त्यति छैन, स्लो नै छ, स्लोमा नै आउँछ यसलाई. यहीँ पनि अजीहरूले पनि यो चाहिँ के भन्यो स्लो स्टेट भन्छन् होइन. त्यसैले अलिकति नयाँ आएका भाइ बहिनीहरूलाई जागिर खोज्न र उनीहरूलाई चाहिँ सुरुको फेजमा सेटल हुन अलिक गाह्रो भएको त्यो समस्याहरू देखिरहेछ.
धेरै विद्यार्थीहरू देखिँदैन साउथ अस्ट्रेलियामा आएका, अहिले करिब करिब अहिले आउने फ्लो बढ्दैछ साउथ अस्ट्रेलियामा. अवश्य पनि अब अन्य स्टेटमा देखिएका विद्यार्थीका समस्याहरू यहाँ पनि आउन सक्छन् र नेपाल हेल्प डेस्कले पनि बेला बेलामा राखिरहेको हुन्छ, दुई चारवटा अहिलेसम्म देखेका देख्न सकिन्छ. र अब यी त भयो समस्याहरू होइन, अब नेपालीहरूले प्रगति गरेका छन् र त्यो प्रगतिका कुरा पनि गऱ्यौँ. अब चाहिँ एनआरएन साउथ अस्ट्रेलियाका भावी योजनाहरूको बारेमा कुरा गरौँ. अहिले नेपाल फेस्टिभल भनेर एनआरएन अस्ट्रेलिया साउथ अस्ट्रेलिया मात्र होइन, एनआरएन अस्ट्रेलिया नै लागि परेको छ र साउथ अस्ट्रेलियामा नेपाली फेस्टिभल चाहिँ कहिले आयोजना गर्ने तयारीमा हुन्छ, के कस्तो छ यसको योजना चाहिँ?
अब यो नेपाल फेस्टिभल पुरै अस्ट्रेलियाका सबै राज्यहरूमा मनाउने भन्ने केन्द्रको नीति हो. त्यही अनुसार अब हामीले पनि यहाँ नोभेम्बरमा मनाउने हामीले अब नोभेम्बर भनेर डिसिजन गरेका छौँ. डेट चाहिँ अहिले तोकिसकेका छैन कुन डेटमा भनेर, सबैसँग सरसल्लाह गरेर कसरी हुन्छ कहिले हुन्छ भन्ने यसमा छौँ. र अब सिडनी मेलबर्नमा भयो जस्तो ठुलो एकदमै कार्यक्रम त हामी पक्कै गर्न सक्दैनौँ किनभने हाम्रो स्रोत साधनले पनि भ्याउँदैन. तर हाम्रो आफ्नो स्रोत साधन अनुसार हामीले सकेको अनुसार हामीले पनि त्यसलाई नेपाल फेस्टिभल मनाउने नै हो. तर अब त्यसको स्केल चाहिँ ठुलो र सानो हुनसक्छ, उनीहरूको तुलनामा सानो होला, तर हामी पनि त्यो चाहिँ नेपाल फेस्टिभल एडिलेडमा मनाउँछौँ. यसमा चाहिँ के भने हामी पूर्ण समर्थनका साथ केन्द्रलाई यसमा हामी एकबद्ध भएर अगाडि बढेका छौँ.
नेपाल फेस्टिभल भन्नुभएको छ, नेपाल फेस्टिभल वास्तवमा के हो, कसरी मनाइन्छ यसलाई चाहिँ?
अब नेपाल फेस्टिभल भन्नाले हामी पनि बुझ्दैछौँ, नयाँ परिमा हामीले पनि यो कहिले मनाएका छैनौँ. तर अब नेपाल फेस्टिभल विदेशमा बसेर नेपाल फेस्टिभल बनाउने भन्नाले अब हामी यहाँको लोकल समुदायलाई हाम्रो फुड खाना के छ कस्तो खान्छौँ हामी, अनि कस्तो संस्कृति छ, कसरी लाउँछौँ, के गर्छौँ, के हो हाम्रो संस्कृति, अनि हाम्रो देशको पहिचान, टुरिज्म, हाम्रो त अब मेन त टुरिज्म नै हो, र हाम्रा के छन् त त्यस्ता स्पोटहरू जो चाहिँ टुरिज्ममा एकदमै फेमस चाहिँ आकर्षित गर्न सकोस् अस्ट्रेलियावासीलाई अथवा यहाँ भएका विदेश अनि अन्य मुलुकका मान्छेहरूमा पनि प्रचार प्रसार, हाम्रो चाहिँ देशको प्रचार प्रसार, त्यहाँको टुरिज्मको प्रचार प्रसार, त्यहाँको चाहिँ के भने के छ त पर्यटकीय उसमा चाहिँ रमणीय त अब पुरै नेपाल रमणीय नै छ, खास खास के हामी गर्न सकिन्छ त्यो एउटा यहाँ भएका मान्छेहरूलाई जानकारी गराउने, हाम्रो संस्कृति र फुड त्यही हो.
अझ यसलाई यसरी भनौँ कि नेपाललाई विश्वमा चिनाउनको लागि नेपाल फेस्टिभलको अस्ट्रेलियामा आयोजना हुँदैछ, यसलाई यसरी भन्न मिल्छ?
एकदमै, त्यो चाहिँ एकदमै सही कुरा हो.
नेपाल फेस्टिभलमा चाहिँ कसरी आयोजना गर्दै हुन्छ, कुनै के छ यहाँहरूको योजना, कुनै कम्युनिटी हलमा गर्दै हुनुहुन्छ या कुनै स्ट्रिटमा गर्दै हुनुहुन्छ, कति दिनको यो पिरियडमा गर्ने योजना छ, कस्तो छ यसको योजना चाहिँ रूपरेखा अहिले हेर्दा?
अहिले अब हाम्रो त्यो चाहिँ डिसिजन भइसकेको छैन, हाम्रो बिचमा चाहिँ अब अहिले चाहिँ कुराकानी छलफलको क्रममा छ कि एउटा कुनै चाहिँ हामीले ठुलो कम्युनिटी हल लिएर हलभित्र गर्ने कि अथवा बाहिर चाहिँ के भन्यो कुनै पार्कमा गर्ने कि भनेर. एकजना हाम्रो चाहिँ अब अग्रज दाजु हुनुहुन्छ, एकदम एक्टिभ मान्छे, उहाँसँग पनि आज मात्र पनि मैले यो बारेमा कुरा गरेको थिएँ त कसरी गर्दा ठिक होला भनेर, उहाँले पनि केही मलाई राय दिनुभएको छ होइन. र अब सबैको राय लिएर अब कहाँ गर्दा हामी हामी त्यसलाई राम्रो इफेक्टिभ गर्न सक्छौँ र राम्रो पनि होस् र अब साँच्चै भन्नुपर्दा अब हामीसँग त्यो धेरै धनराशि पनि छैन र त्यसलाई चाहिँ अब कसरी चाहिँ मितव्ययी तरिकाले र राम्रो गर्न सकिन्छ त्यसको चाहिँ अब पार्कमा पनि हुनसक्छ अथवा यो ठुलो कम्युनिटी हलभित्र पनि हुनसक्छ अब सबै समुदायका साथीहरू अग्रजहरू र अरू चाहिँ सङ्घ संस्थाहरूका साथीहरूले पनि के सल्लाह दिन्छन् कता गर्दा राम्रो हुन्छ भन्छन् त्यही अनुसार हामी जान्छौँ।
नेपाल फेस्टिभल बाहेक एनआरएनका आगामी योजनाहरू के छन्, कसरी कार्यक्रमहरूलाई अगाडि बढाउँदै हुनुहुन्छ, नेपाली समुदायभित्रको भातृत्वलाई अगाडि बढाउनको लागि अरू कुनै आयोजनाहरू केही छन् तपाईँहरूसँग अहिलेलाई?
अहिले अब तुरुन्तैलाई त त्यस्तो धेरै केही पनि छैन, एउटा चाहिँ हामीले अब चाँडै कहिले हुन्छ एउटा चाहिँ ब्लड डोनेसनको कार्यक्रम राख्ने भनेर हाम्रो बिचमा छलफलहरू भइरहेछ, कमिटीमा छलफल भएको हो र यसलाई चाहिँ अनुकूल परिरहेको छैन कहिले गर्ने कसरी गर्ने भनेर, अब यो पनि हामी लगत्तै अब चाहिँ डेट त अझै भनि नहालौँ कहिले हुन्छ भन्ने कुरो होइन, सबै चाहिँ कामकोमा पनि व्यस्त र यो हाम्रो एउटा कार्यक्रम यो पनि हाम्रो आउँछ।
तर रमेश जोशीजी, तपाईँले यसरी विविध कार्यक्रम भन्नुभयो तर यो विविध कार्यक्रम तपाईँले अहिले जुन जति अहिले हामीसँग कुरा गरिरहनु भएको छ तर तपाईँलाई यदि प्रत्यक्ष रूपमा भेट्न यदि नसक्ने अवस्थामा चाहिँ तपाईँ अरू सुविधाको मतलब तपाईँसँग कन्ट्याक्ट अलावा तपाईँसँग कन्ट्याक्ट नहुन सकेको खण्डमा चाहिँ के छ अरू सुविधाहरू, यता तपाईँको इमेल अथवा फेसबुक अर्थात् कुनै मिडियाबाट
नेपाल फेस्टिभल लाइभ गर्न चाहने,
हजुर लाइभ गर्न चाहने के छ यसको अरू थप जानकारी लिनको लागि चाहिँ?
अब एनआरएन साउथ अस्ट्रेलियाको फेसबुक पनि छ,
हजुर
त्यसमै सिधै चाहिँ के भने सम्पर्क गर्न सकिन्छ अथवा चाहिँ यसमा भएका कमिटीका साथीहरूको फोन नम्बर कोही न कोही त भेट हुन्छ, जसरी चाहिँ अब हाम्रो सचिवजी हुनुहुन्छ विष्णु बगालेजी अनि चाहिँ अब डिप्युटी कोअर्डिनेटरमा सूर्य आचार्यजी हुनुहुन्छ अनि आशिषजी केन्द्रीय सदस्य हुनुहुन्छ, हाम्रो गोकुल घिमिरेज्यू केन्द्रीय सदस्य हुनुहुन्छ र अनि कोषाध्यक्षमा तपाईँको अब यो हाम्रो दीपक रावतजी हुनुहुन्छ, सहसचिवमा नवराजा जी हुनुहुन्छ, नवराज दाहालजी, त त्यस किसिमले चाहिँ कमिटीभित्र चाहिँ अब हाम्रो यो उसमा चाहिँ सर्वदाजी हुनुहुन्छ पब्लिक उसमा हेर्नेमा सर्वदाजी हुनुहुन्छ होइन, त यसरी चाहिँ एउटा पुरै कमिटी छ कसै न कसैसँग सम्पर्क गर्न सकिन्छ।
त्यति मात्र होइन, तपाईँसँग यदि सहयोग गर्न चाहनुहुन्छ भने अथवा कसरी कार्यक्रम गर्दा चाहिँ ठिक हुन्छ भनेर यदि सजेसन दिन चाहनुहुन्छ भने पनि तपाईँले एनआरएन साउथ अस्ट्रेलियाको पेजमा चाहिँ म्यासेज पठाउन सक्नुहुन्छ वा तपाईँले साङ्ग्रिलाको आवाजमा पनि पठाउनु भयो भने हामीले त्यसलाई रमेशजीसँगै फरवार्ड गरिदिन सक्छौँ
अथवा हाम्रो यो जुन हेल्प डेस्क गठन गरेका छौँ त्यस मार्फत पनि आउन सकिन्छ।
एकदम रमेशजी, यहाँको अमूल्य समय दिनुभयो र एनआरएन साउथ अस्ट्रेलियाको विगत वर्तमान र भविष्यको बारेमा बताउनु भयो र यहाँहरूलाई धेरै धेरै शुभकामना छ, खुत्रुकी बचत आयोजना गर्दै हुनुहुन्छ, यो चाहिँ सफल रहोस् र फेस्टिभल नेपाल फेस्टिभलको आयोजना गर्ने तर्खरमा हुन्छ यसको लागि पनि हामी शुभकामना दिन्छौँ। एकदमै कम जनसङ्ख्या भएका नेपालीहरूको बसेका ठाउँमा पनि तपाईँहरूले यसरी सक्रियताका साथ कार्यक्रमहरू गरिरहनु भएको छ, अझै हामी के भन्छौँ भने सम्पूर्ण नेपाली भाषीलाई चाहिँ छोपेर जानुहोस् किनभने नेपाली भाषीहरूको जनसङ्ख्या हेऱ्यो भने करिब 4,000 जति हुन्छ, नेपाली फेस्टिभलमा चाहिँ नेपाली भाषीहरूलाई पनि संलग्न गरेर जानुभयो भने अवश्य पनि नेपालको हरेक पहिचानलाई चाहिँ अगाडि बढाउनको लागि मद्दत गर्छ जस्तो लाग्छ मलाई। र रमेशजी, आजको कार्यक्रममा हामीलाई साथ दिनुभयो त्यसको लागि हामीले यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
धन्यवाद, अब साङ्ग्रिला परिवारलाई पनि एनआरएनका साउथ अस्ट्रेलियाको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु, तपाईँहरूले आज मलाई यसरी आफ्ना कुराहरू राख्ने मौका दिनुभयो र के अरे गैर आवासीय नेपाली भनेपछि नेपाली भाषी सबै हामी त्योभित्र परिहाल्छौँ र अब यो समेट्न मात्र कसरी समेट्ने कहिले समेट्ने कसरी भन्ने मात्र हो, यो सबै हामी चाहिँ अब नेपाली भाषी गैर नेपाली नेपाली भइसकेका छौँ, कोही अलि एक पुस्ता पहिला भए कोही अहिले हुँदैछौँ कोही आउने एक पुस्ता पछि हुन्छ भइसकेका छौँ र हामी सबै समेटिएर नै सफल बनाउनुपर्छ हाम्रो यो कार्यक्रमलाई। धन्यवाद,
अवश्य पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यतिखेर हामी कुरा गरिरहेका थियौँ एनआरएन साउथ अस्ट्रेलियाका संयोजक रमेश जोशीसँग, हामीले कुराकानी गऱ्यौँ एनआरएन साउथ अस्ट्रेलिया विगतमा कस्तो थियो वर्तमानमा अहिले कस्तो छ र भविष्यका कार्ययोजनाहरू कस्ता छन् भनेर कुराकानी गऱ्यौँ र अवश्य पनि थोरै जनसङ्ख्या भएको ठाउँमा एनआरएन साउथ अस्ट्रेलियाले आफ्नो प्रभाव जमाइरहेको छ र विभिन्न कार्यक्रमहरू गरिरहेको छ, अहिले उदाहरणले कामहरू गरिरहेको छ, नेपाली हेल्प डेस्क गरेको छ भने खुत्रुकी बचत आयोजना कार्यक्रम लिएर आएको छ, यसरी नै अझै पनि प्रगति गर्दै जाओस् हाम्रो पनि शुभकामना छ एनआरएन साउथ अस्ट्रेलियाले। अब पनि हामी लाग्न चाहन्छौँ साङ्गीतिक विश्रामतर्फ।
यहाँ यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
श्रोताहरू कार्यक्रम वैशव साङ्गेलामा पुनः स्वागत छ। यो साङ्गीतिक विश्रामपछि यो लोकदोरी लोकगीत हो जुन असार गीत हो यहाँहरूलाई अहिले लोकगीतबाट हामीले मनोरञ्जन गरायौँ किनभने अहिले असार हो आज असार 8 गते कि मानो रोपेर मुरी उब्जाउने समयको असार भनेर हामी भन्ने गर्छौँ र यो असारबाट हामीले धेरै कुरा सिक्नु पनि पर्छ श्रोताहरू किनभने हामी विदेशमा छौँ विदेशमा बसेपछि हामीरा ससाना नानीहरूले असारमा के गरिन्छ भन्ने कुरा कति कुरा नानीहरूले नजानेको हुन पनि सक्छ र हामी असारको हिलोमा के आवश्यकता गर्छौँ र हामी खेती उब्जनको लागि हामी के उपकरणहरू एप्लाई गर्छौँ या त सदुपयोग गर्छौँ अब हलो जुवा गोरु दाँदे फ्याउरी कोदाली कोदालो भनौँ ओर्दा घाम पानी पर्दाखेरि ओढ्ने घुम विविधका अरू थुप्रै हुन्छन् श्रोताहरू र यिनीहरूलाई हामीले पनि बिर्सनु हुँदैन भनेर हामीले यो गीत आएर माथि हामीले राख्यौँ श्रोताहरू र आगामी दिनमा पनि हामी असारे गीत अरू बजाउने कोसिस गर्नेछौँ।
अवश्य पनि असारे गीत र असारे यो सन्दर्भ जोड्नु भएको थियो खगेन्द्रजीले, अब चाहिँ मैले सन्दर्भ बदल्न चाहे। अघि हामीले एनआरएन साउथ अस्ट्रेलियाका रमेश जोशीसँग पनि हामीले परोपकार अभियानको बारेमा केही कुराकानी गरेका थियौँ, र अब पनि मैले त्यही परोपकार अभियानको बारेमा जोड्न चाहे। अहिले हाम्रो नेपालीभाषी भुटानी चेलीले चाहिँ नेपालमा पुस्तकालय निर्माण गर्नको लागि एडलाइडबाट आर्थिक सहयोग संकलन गरेर चाहिँ नेपाल पठाएकी छिन् र उनले ब्लग लेखेकी थिइन् एउटा, त्यो ब्लगलाई चाहिँ मैले यहाँ सरसर्ती वाचन गर्न चाहे। उनले लेखेकी छिन्, हरेक मान्छेका आफ्ना आफ्नै सोचाइ योजना र सपना हुन्छन्, मेरो पनि त्यस्तै एउटा सपना छ, नेपालमा हरेक बालबालिकाले पढ्ने अवसरबाट वञ्चित नहुन् भन्ने। म न नेपाली हुन सके न त भुटानी नै, अहिले अस्ट्रेलियन रेसिडेन्ट छ मसँग, तर पनि म पूर्ण रूपमा अस्ट्रेलियन हुँ भनेर भन्न मेरो मनले मान्दैन। म नेपाल प्रवेश गर्दा मेरी आमा 20 दिनकी सुत्केरी हुनुहुन्थ्यो, हामी भुटानदेखि लखिटिएपछि नेपाल प्रवेश गरेका थियौँ, मेरो जन्म भुटानमा भए पनि बाल्यकाल नेपालकै क्याम्पभित्र बित्यो, धेरै तिता मिठा अनुभव र अनागरिक हुँदाको पीडा झेल्दै हामी अस्ट्रेलिया आएका हौं। कुनै दिन त्यो पाटो पनि लेख्ने प्रयास गर्नेछु, नेपालसँग मेरो नजिकको साइनो छ, यहाँ कसैले सोधे भने म नेपाली हुँ भनेर गर्वका साथ भन्ने गर्छु, मेरो रगतमै नेपाली संस्कृति परम्परा र दौडिरहेको छ। सामाजिक काम मेरो रुचि हो, केही गरौँ भन्ने पहिलादेखि नै सोच्ने गर्थेँ, तर के गर्ने भनेर बाटो देखिएकी थिएन। यसै क्रममा म स्वदेशी भन्ने ग्रुपका साथीहरूसँग नजिक हुन पुगेँ, उहाँहरूको अभियान धेरै राम्रो लाग्यो, धेरै अभियानहरू गरिरहनु भएको छ र अहिले गर्न लागेको अभियान 4 पुस्तकालय निर्माण अभियानमा सहयोग जुटाउनु भएको छ र म पनि त्यसैमा एडलाइडबाट सहयोग संकलन जुटाउँदैछु। इसान भन्ने नाम नेपाली मिडिया र नेपाली युवाहरूको लागि नौलो नाम होइन, उहाँले गरेका धेरै सकारात्मक कामहरूबाट मैले साथीबाट र पत्र पत्रिकामा पनि लेखेको थिएँ। उहाँलाई मैले यो भनिरहँदा उहाँलाई सुनिरहँदा यो कुरा मन पर्दैन होला, तर उहाँको सादा जीवन र उच्च विचारबाट नै मलाई यो अभियानमा एक यात्री हुन प्रेरणा मिलेको हो। अहिले हामीले मनोरम माध्यमिक विद्यालय, लुकियन आश्रम मगरगाउँ उच्च माध्यमिक विद्यालय, साँखु बुद्ध भगवान माध्यमिक विद्यालय, मणिखेल गुप्तेश्वरी माध्यमिक विद्यालय, नखुलमा पुस्तकालय निर्माण अभियानमा छौँ। हामीले कुनै गैर सरकारी संस्थाबाट यो काम गर्न लागेको होइन, म स्वदेशी भन्ने समूहका साथीहरूसँग मिलेर यो अभियान सुरुवात गरेका छौँ। थोरै रकममा हामीले पुस्तकालय निर्माण अभियान गर्दैछौँ। यहाँभन्दा अगाडि पनि म स्वदेशी समूहका साथीहरूले विभिन्न ठाउँमा पुस्तकालय निर्माण गर्नुभएको छ। नेपालले के गर्यो मलाई भन्न छोडिदेऊ, नेपालमा के गरे मैले भन्न सोची थालिदेऊ नारासँगै कथा स्वदेशीले सञ्चालन गरेको छ, जहाँ विनोद साई, मनोज पण्डित, सरिता गुरुङ, डाक्टर गोविन्द केसी, नेपाल इतिहासका वरिष्ठ ज्ञाता बनेका प्राध्यापक डाक्टर रमेश ढुङ्गेल, एचआईभी संक्रमित बालबालिकालाई शिक्षा र नयाँ जीवन दिँदै आएको सफलता शिक्षा सदनका संस्थापक राम कुमार गुरुङले आफ्ना संघर्षका कथा सुनाएर धेरै युवालाई हौसला र प्रेरणा दिँदै आएका छन्। एडलेडमा बस्नुभएका सम्पूर्ण नेपाली भाषीमा मैले के अनुरोध गर्छु भने मलाई मेरो अभियानमा सहयोग गर्नुहोस् भन्दिनँ, तर तपाईँको फजिल खर्चबाट थोरै रकम निकाल्नुभयो भने नेपालमा धेरै बालबालिकाले अँध्यारोबाट उज्यालोको ज्योति देख्न सक्नेछन्। त्यसैले हामीले एक कप कफी, एउटा बियर कम खाएर ती बालबालिकाको मुहारमा मन्द मुस्कान लिएर आउन सक्छौँ। तपाईँ हाम्रो सानो प्रयासले पनि कसैको जीवनमा ठूलो भूमिका खेल्न सक्छ। त्यसैले मैले एकजनाले गर्दैमा के हुन्छ र भनेर पछाडि नबसौँ। जबसम्म देशका बालबालिकाले राम्रो शिक्षा प्रदान प्राप्त गर्न सक्दैनन् तबसम्म कुनै पनि राष्ट्र अगाडि बढ्न सक्दैन। त्यसैले हामी सबै मिलेर अध्ययारोमा जुनकिरीको भूमिका निर्वाह गर्न सक्छौँ। हो, एउटा जुनकिरीको प्रकाशले मात्र यो सम्भव छैन होला, तर हजारौँ जुनकिरीहरू एकैसाथ दिने हो भने अध्ययारोमा पनि उज्यालो छर्न सकिन्छ। एक थोपा दुधले एक गिलास पानीको रङ परिवर्तन गर्न सक्छ। तपाईँ पनि त्यो थोपा एक थोपा दुध हुने कि सकारात्मक परिवर्तनका लागि हामी सबै अगाडि बढौँ भनेर चाहिँ सीतादुलालले एउटा ब्लग लेखेकी थिइन् र हामीले त्यो ब्लगलाई चाहिँ यहाँ वाचन गरेका थियौँ। र अहिले हामीले जानकारी भए अनुसार उनले नेपाल पैसा पठाइसकेकी छिन्, अहिले 4 बाट 8 पुस्तकालय निर्माण गर्दैछिन् उनले र यो अभियानमा जुटेकी छिन्। $612 सङ्कलन गरेर नेपाल पठाएकी थिइन् उनले फेसबुक स्ट्याटसमा लेखेकी थिइन्, मैले 612 सङ्कलन गरेर नेपाल पठाएकी छु, विभिन्न सहयोगदाताहरूलाई धन्यवाद भनेर, र सहयोगदाताहरू थुप्रैले सहयोग गर्नुभएको थियो। र यो परोपकारी अभियानमा मैले अझ के जोड्न चाहेँ भने उनले के भनेकी छन् भने मेरो अभियानमा मात्र सहयोग गर्नुहोस् भन्दैन तर तपाईँले फजुल खर्चबाट थोरै रकम निकाल्नु भयो भने नेपालमा धेरै बालबालिकाले अँध्यारोबाट उज्यालोको ज्योति देख्न सक्नेछन् त्यसैले एक कप कफी एउटा बियर कम खाएर ती बालबालिकाको मुहारमा मन्द मुस्कान लिएर आउन सक्छौ भनेर यो पोइन्ट चाहिँ मलाई गजबको लाग्यो होइन त खैनजी
एकदमै राम्रो एकदम म खास सीताजीको जुन यो अभियान मैले पत्रिकामा जुन नेपाल एडलेट डटकममा मैले हेरेको थिएँ होइन उहाँले यो सोच बनाउनु भएको थियो र उहाँले मलाई मेसेज पनि लेख्नु भएको थियो तर मैले म आफ्नै कार्य व्यस्तताका कारण मैले उहाँको जुन अभियानलाई मैले स्वीकार गर्न मैले असमर्थ भएँ तर पनि आगामी दिनमा यसमा यो सहकार्य गरेर हामी अगाडि बढ्ने सोचमा छौँ र सीताजीले जुन यो अभियान थाल्नु भएको छ र पक्कै पनि यो अभियानले एक दिन पक्कै पनि यसले राम्रो निचोड पक्कै पनि पाउनेछन् र बालबालिकाले एउटा अँध्यारोबाट उज्यालोतर्फ हेर्ने मौका पक्कै पनि मिल्नेछ
पक्कै पनि अब चारवटाबाट सातवटा पुस्तकालय निर्माण गर्दै हुनुहुन्छ भनेपछि उहाँले थुप्रै बालबालिकालाई चाहिँ शिक्षा प्रदान गर्दै हुनुहुन्छ नेपालमा देख्न सकिन्छ कि विद्यालय भए पनि किताब नभएका थुप्रै घटनाहरू छन् ती बालबालिकाहरूले चाहिँ पढ्न पाउनेछन् यो नै सबैभन्दा ठुलो परोपकारी अभियान हो जस्तो लाग्छ यो परोपकारी अभियानहरू अन्य युवाहरूले पनि सीताजीमा मात्र सीमित नहोस् अन्य युवाहरूमा पनि फैलियोस् भन्न चाहन्छौँ हामीले जसले गर्दा चाहिँ हामी सबैले गर्यो भने चाहिँ सबैले उचाल्यो भने सजिलै उचाल्न सकिन्छ एकजनाले मात्र उचाल्यो भने गरुङ्गो पर्न सक्छ होइन त्यस कारणले गर्दा हरेक सम्पूर्ण नेपाली भाषी हामी लाग्यौँ भने चाहिँ केही न केही नेपालमा मात्र होइन अन्य क्षेत्रमा पनि हामी गर्न सक्छौँ हरेक हरेक विश्वमा रहेका जुन बालबालिकाहरू छन् उनीहरूले पढ्न पाएका छैनन् होला खान पाएका छैनन् होला उनीहरूको लागि हामी गर्न सक्छौँ र सीताजीको यो अभियानको लागि पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र शुभकामना दिन चाहन्छौँ
शुभकामना एकदमै यहाँले चालेको जुन कदमहरू पक्कै पनि अब सफल रहोस् भन्ने हामी भोइस साङ्गलाको तर्फबाट हामी हार्दिक शुभकामना दिन चाहन्छौँ र श्रोताहरू कार्यक्रमको प्रस्तुत गर्ने अर्को अजमर्कोमा छौँ हामी अलिकति यो फरक प्रसङ्ग उठाउन चाहे श्रोताहरू र के तपाईँलाई थाहा छ श्रोताहरू तपाईँले 10-12 घन्टा केही खानु भएन भने तपाईँको शरीरले बाँच्नका लागि आफ्नै शक्तिको अन्य स्रोतहरू खोज्न थाल्छन् नै त्यो त यहाँहरूलाई पक्कै पनि थाहा छ तर त्यति बेला हाम्रो शरीरले हाम्रो कोष मा भएका नराम्रो कोलेस्ट्रोललाई प्रयोग गरेर त्यसबाट शक्ति लिने काम गर्छ यस प्राकृतिक प्रक्रियाले मानिसलाई डायबिटिज रोग लाग्नबाट बच्न सहयोग गर्ने हालै गरिएको एक अध्ययनले देखाएको छ अहिले व्रत मानिसलाई डायबिटिजबाट बचाउने प्रक्रिया उपाय बनेको छ अमेरिकाको इन्टरमाउन्ट मेडिकल सेन्टर हार्ट इन्स्टिच्युटका अध्ययनकर्ता बेन्जामिन होम बताउँछन् अध्ययनकर्ताहरूले यस विषयमा अध्ययन गर्नका लागि 30-69 उमेरका समूहका महिला र पुरुषलाई सहभागी गराएका थिए सुरुमा व्रत बसेको दिनमा सहभागीहरूको कोलेस्ट्रोलको मात्रा धेरै बढेको देखियो तर 6 हप्तापछि कोलेस्ट्रोलको मात्रा करिब 12% घटेको पाइयो अध्ययनमा उल्लेख छ कोलेस्ट्रोललाई व्रत बसेको बेला शक्तिको स्रोतको रूपमा शरीरले प्रयोग गरेको थियो जुन बोसोको कोषहरूमा पाइन्छ बोसोका कोषहरूले शरीरमा इन्सुलिनको मात्रालाई प्रतिरोध गर्न ठूलो भूमिका खेलेको हुन्छ र श्रोताहरू म पनि खासै एकादशी र पूर्णिमा र सोमबार कुन के भनेर चाहिँ यो हाम्रो हिन्दू परम्परा अनुसार व्रत बस्ने हाम्रो हिन्दू संस्कारमा छ तर पनि मलाई परिवारमा पनि व्रत बस्नुपर्छ आज फलानु हो फलानु एकादशी पर्छ भनेर तर मलाई एकादशी खासै भनौँ व्रत बस्न मलाई त्यति रुचि लाग्दैन नवीनजी तर तपाईँलाई कस्तो लाग्छ मलाई चाहिँ यो जुन मैले पढेँ नि नवीनजी योले चाहिँ वास्तवमा त एउटा स्वास्थ्यको लागि फाइदा हुँदो रहेछ भनेर किनभने एक प्रकारले डक्टरहरूको एक भनाइले चाहिँ के छ भन्दा यदि भोको भयो भने ग्यास्ट्रिकको अरू समस्या बल्झने हुन्छ भनेर तर अब अहिले आएर यो एउटा लेख मैले पाएँ यसले गर्दा चाहिँ व्रत बस्दा चाहिँ कोलेस्ट्रोल भएको र डायबिटिजबाट चाहिँ बच्न सकिन्छ भन्ने कुराहरू पनि यसले जानकारी गरायो
अवश्य पनि हामी डाइटिङ गऱ्यौँ भने चाहिँ हप्तामा एक दिन खाना छोड्यो वा एकछाक खाना छोड्यो भने खाना छोड्ने भन्दा टोटल्ली खाना छोड्नुहोस् भनेको होइन त्यसमा तपाईँ फ्रुटहरू लिन सक्नुहुन्छ तर हामीले जुन मेन नेपालीहरूको खाना छ त्यो खाना छोड्यो भने चाहिँ अवश्य पनि यसले राम्रो गर्छ अझ हाम्रो नेपाली खानामा त धेरै चिल्लो पिरो बढी हुन्छ अब त्यसमा ख्याल गर्नुपर्छ अब यो प्रसङ्गसँग चाहिँ हामी अर्को प्रसङ्ग जोड्न चाहन्छु यो चाहिँ मैले नेपालको कान्तिपुरबाट लिएको प्रसङ्ग हो र आँखाभरि विजय रहेछन् शरणार्थी भन्न मैले हिजो देखेको थिएँ अहिले विश्व शरणार्थी दिवस मनाइरहँदा चाहिँ यो देखियो होइन. अब हरेक वर्ष जुन विश्वमा चाहिँ जुन बिचमा चाहिँ विश्व शरणार्थी दिवस हुन्छ र विश्व शरणार्थी दिवसमा चाहिँ मैले कान्तिपुरमा चाहिँ आँखाभरि बिजाइरहेछन् शरणार्थी भन्ने आर्टिकल पढेँ. त्यो पढेपछि मैले यहाँहरूलाई नसुनाइरहन सकेन र भुटानको कथा जोडेका छन् र टेकनाथ रिजालको बारेमा चाहिँ यहाँ केही लेखिएको छ त्यसलाई जोड्न चाहे. कुनै समयका भुटानी मण्डेला टेकनाथ रिजाल काठमाडौँ वा झापाका सडकमा एक्लै हिँडिरहेका भेटिए भन्ने आश्चर्य मान्नु पर्दैन. 25 वर्ष अगाडि 1,00,000 भुटानी शरणार्थीको निर्विकल्प विकल्प यी अधिकारकर्मी नेता केही समय यता गुमनाम छन्. यी यस्ता नेता हुन् जससँग आज कुनै आन्दोलन छैन. 67 वर्षीय यी नेताको नाम लिने बित्तिकै झापा र मोरङका सात शिविरमा बाँकी शरणार्थी भने दुई धारमा विभाजित हुन्छन्. एक थरी भन्छन् रिजालले गर्दा नै भुटानी शरणार्थी आन्दोलन अन्तर्राष्ट्रिय आयाम पाएको हो. उनको जोडा अर्को छैन. अर्का थरी भन्छन् शरणार्थी नेता भएर पनि रिजाल कहिल्यै शिविरमा बसेनन्, आत्मकेन्द्रित भए कूटनीतिक पहल लिन सकेनन्. रिजाल आफै भने यसो भन्छन् मलाई नेता हुन्छु भन्ने कहिल्यै लागेन. भुटानी राजा विरुद्ध एक दिन उभिनु पर्ला भन्ने चन थिएन. दैवको खेल हो यो. परिस्थितिले आफ्नो बाटो देखायो. सिकिस्त छन् रिजाल. हात थरथर आउँछ. मधुमेह भएको छ. प्रोस्टेटका रोगी हुन्. पिसाबमा समस्या छ. आँखा धमिलो देख्छन्. चस्माको पावर पुग्न छाडेको छ. दिन दिनको जाँच छिनछिनको औषधि यही हो टेकनाथ रिजालको यतिखेरको दैनिकी. एउटा भयानक दुसपना जस्तो केही हुन्छ अनि थामिन्छ. अस्थिर मन र धमिला आँखाभरि शरणार्थीका निरीह अनुहार बिजाउन आउँछन्. मन भरिएर आउँछ. 10 वर्ष जेल नेल र यातना खेपेका यी 67 वर्षीय योद्धा भन्छन् अब ती दिन सम्झिँदा पनि डिप्रेसनमा जान्छु कि जस्तो हुन्छ. मनस्थिति पहिले जस्तो ठिक छैन. हरेक वर्ष जुन 20 विश्व शरणार्थी दिवस भएर आउँछ तर रिजालको क्यालेण्डरमा कुनै धर्को छैन. शरणार्थी दिवसको अघिल्लो बिहान अर्थात् बिहिबार रिजाललाई भेट्न कान्तिपुर प्रतिनिधि पुग्दा उनी ललितपुर हरिसिद्धि स्थित माउन्ट भ्यू रेसिडेन्टको फेस 2 59 नम्बर ब्लकमा एक्लै धुमधुम्ती बसिरहेका थिए. लामो समयदेखि एकान्तवासमा रहेका यी नेतासँग 67 वर्षीय जीवनसङ्गिनी 57 वर्षीय जीवनसङ्गिनी कौशिला छिन्. अन्तर्राष्ट्रिय आप्रवासन संगठनले उनका 3 छोरालाई तेस्रो मुलुक पुनर्वासको क्रममा क्यानाडा लगेको छ. शारीरिक रूपमा कुज्जिँदै गरेका रिजाललाई हर छेड साथ दिइरहने कौशिलाको सेलफोनमा घरिघरि रिङटोन बज्छ. तेरा साथ हे तो मुझ क्या कमी हे, अधेरा से भी मिल रही रोशनी हे. श्रीमती रिजालको मोबाइलमा अक्सर लता मङ्गेशकर खन्किनुको अर्थ के हुन्छ. 1,00,000 भन्दा बढी भुटानी शरणार्थीको साझा गुनासो संस्थाहरूबाट प्रतिबिम्ब हुन्छ. रिजालले शरणार्थी मुद्दालाई दिनुपर्ने जति साथ दिएनन्. उनीहरूको जीवन अध्ययारोमा जाकियो. अध्ययारोले जितेका शिविरहरूमा मुक्तिको आश समेत निभ्न थालिसक्यो. रिजालको पनि शरणार्थीसँग उस्तै दुखेसो छ. एकजुट भएर भुटानी सत्तासँग लड्न पर्ने बेला उनीहरू 52 टुक्रे संगठनमा छरिए. तेस्रो मुलुक पुनर्वासको हवाई जहाज चढिसकेपछि शुद्धि फर्केर के गर्नु. अरूसँग भिड्नुपर्ने बेला आफूसँग भिडेका भिडाइएका उनीहरूमध्ये सचेत पंक्ति नभएको होइन तर त्यसको स्वर मधुर सुनिन्छ. शरणार्थीको स्वदेश फिर्ता अभियान निभ्ने क्रममा छ. हेर्दा हेर्दै भुटानीहरूको आन्दोलन उत्कर्षमा पुगेर ओह्रालो झरेको छ. कान्तिपुरमा प्रकाशित आँखाभरि बिताइरहेको शरणार्थी हामीले वाचन गरेका थियौं.
श्रोताहरू, हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र एकजना हाम्रो श्रोताले एउटा स्रष्टाले एकजना स्रष्टा हुनुहुन्छ, उहाँ हुनुहुन्छ केसी भण्डारी सोलपुरीबाट. उहाँले कविता लेखेर पठाउनु भएको छ. कविताको शीर्षक छ हराएपछि. नामको पछि पछि पहिचान हराएपछि, पूजा कोठादेखि भगवान हराएपछि, घर घर आज घर घरमा महिलाहरू रोइरहेछन् एउटै ओछ्यानको आफ्नो श्रीमान हराएपछि. आफ्नो संस्कारको अस्तित्व नै के रह्यो र अब मानव हृदयमा वेदको स्वाभिमान हराएपछि. उता आफ्नो गाउँमा सारा समाज रचित छ, प्रत्येक दिन आफ्ना सन्तान हराएपछि. फेरि आफ्नो जन्मभूमिको अस्तित्व धरापमा छ, वीर शहीदहरूको बलिदान हराएपछि वीर शहीदहरूको बलिदान हराएपछि
अब पनि म सन्दर्भ बदल्न चाहन्छु। विश्व साइकल यात्री पुष्कर सायदेखेर अस्ट्रेलियाको साइकल यात्रामा निस्केका छन्। हिजो शनिबार सिडनीबाट शुरू भएको साइकल यात्रा हिजो भन्नाले चाहिँ गएको शनिबारको बाट सिडनीबाट शुरू भएको साइकल यात्रा क्यानबेरा मेलबर्न एडलेट लगायत अस्ट्रेलियाका विभिन्न ठाउँको यात्रासँगै सिडनीमा पुगेर सकिने बताएका छन्। उनले ग्रेट हिमाल ट्रेलमा पर्ने स्कूलहरूमा पुस्तकालय स्थापना गर्न फन्ड जुटाउनको लागि साले साइकलबाट अस्ट्रेलियाको यात्रा गर्न लागेको वैशव साङ्ग्रिलाको सँगको कुराकानीमा बताएका थिए। विश्वको 150 देश भ्रमण गरी सकेका साइकल यात्री शाहले अस्ट्रेलियामा रहेका नेपाली भाषीहरू र स्थानीय साइकल यात्रीसँग अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम गर्दै करिब 12,000 किलोमिटरको यात्रा गर्दैछन्। अस्ट्रेलियामा नेपालीहरू बस्ने स्थानहरूमा विभिन्न कार्यक्रमहरू गर्दै आफ्नो अभियानको जानकारी दिएर फण्ड संकलन गर्ने शाहले बताए। आफ्नो अभियानमा गैर आवासीय नेपालीहरूले साथ दिने उनले विश्वास लिएका छन्। नेपालको उच्च पहाड़ी तथा हिमालय क्षेत्रमा पर्ने ग्रेट हिमालय टुरमा भएका स्कूलहरूमा भौतिक पूर्वाधार र पाठ्य पुस्तक अभाव रहेको हुँदा पुस्तकालय स्थापना गरिदिएर कम्तीमा पाठ्य पुस्तकबाट विद्यार्थीलाई वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने शाहको लक्ष्य र गरिब विद्यार्थीका लागि थालेको अभियानमा साथ दिन उनले सबैलाई आग्रह गरेका छन् र उनी जुलाई 4 तारिकमा हेडलाइनमा आउँदैछन् र सायद हेडलाइनमा पनि विभिन्न संस्थाहरूले कार्यक्रम गर्नुहुनेछ। तपाईँ पनि त्यहाँ आउन सक्नुहुन्छ र जाँदा जाँदै मौसम सम्बन्धी जानकारी दिन चाहन्छु। आजको तापक्रम रहेको छ 19 डिग्री सेल्सियस, अहिलेको तापक्रम रहेको छ 12 डिग्री सेल्सियस रहेको छ भने आजको रातिको तापक्रम रहनेछ 9 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम 14 डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाको प्राय सबै भागमा आंशिक बदली हुने र भोलि साउथ अस्ट्रेलियामा कतै कतै हावा लागि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि सूर्योदय बिहान ठिक छ 7:23 हुनेछ भने सूर्यास्त साँझ ठिक 5:12 हुनेछ र जाँदा जाँदै भएको खोला फर्किँदैन, समयले हामीलाई पर्खिँदैन भने जस्तै समय घडीमा 37 हुन आँटिसकेको छ र आगामी आइतबार 36-37 यहाँहरूलाई साथ दिने बाचा गर्दै हामी कार्यक्रम प्रस्तुतामा नवीन
र म खगेन्द्र
बिदा हुन्छौ। यहाँको साता स्वस्थ रहोस्, मस्त रहोस् अनि व्यस्त रहोस्।
यहाँको यो साता आगामी आइतबार भेट्ने बाचाका साथ हामी बिदा हुन जान्छौँ। हवस् त, नमस्ते, शुभ सन्ध्या।
झुकाई दिन्छु खोला